This audio is brought to you by MuslimCentral.com.
Alhamdulillah, Alhamdulillahi Rabbil Alameen, wa salatu wa salamu ala Sayyid al-Anbiya'i wal Mursaleen wa ala alihi wa sahbihi ajma'in. Assalamu alaikum, ma'am.
Assalamu
alaikum, everybody else. Aaj maaf karne ke baare mein episode karna tha. Kal humne gusse ke baare mein aur badle ke baare mein baat ki thi, actually. To uske baad kisi ka comment aaya tha, uski buniyad pe maine kaha tha, mama aap sawal bana lein. To wo sawal aap padh lein sabke liye.
سوال یہ ہے کہ اگر تکلیف دینے والا اور زیادتی کرنے والا شخص معافی مانگ لے تو کیا اس کی دی ہوئی ساری تکلیفوں کو بھول کر اس کو معاف کر دینا چاہیے اور کیا معاف کرنے میں اور بھول جانے میں فرق ہے؟
سوال بہت اچھا ہے اور آئی تھنک سب کے لیے بہت اہم ہے. سب کی زندگی میں کوئی نہ کوئی اس طرح کا ایپیسوڈ آتا ہے, رائٹ. پہلی بات کرتے ہیں اس کی جانب سے جس نے غلطی کی ہے. فرض کریں میں نے کسی کو دکھایا, ہرٹ کیا, اور پھر میں جا کے اس سے معافی مانگتا ہوں اور وہ معافی نہیں دیتا مجھے, اور پھر میں بار بار معافیاں مانگتا ہوں اور وہ معافیاں نہیں دے رہا مجھے, میرا ریئیکشن کیا ہونا چاہیے؟ کچھ لوگوں کا ریئیکشن یہ ہوتا ہے, میں نے جا کے معافی مانگی, اس نے پھر بھی معافی نہیں کیا, ہوتا کون ہے یہ؟ ایک نے معافی مانگی اور پھر اوپر سے اس کی یہ مجال کہ اس نے مجھے معاف نہیں کیا. اصل میں اگر آپ نے واقعی معافی مانگی ہوتی نا, تو پھر آپ کو نہ معاف ہونے پہ غصہ نہیں آنا چاہیے. آپ کو اس بات کا احساس ہونا چاہیے کہ آپ نے کسی اور کے لیے معافی نہیں مانگی. جب میں نے معافی مانگی ہے, میں نے اپنے لیے مانگی ہے, مجھے اپنی غلطی کا اعتراف ہے, میں نے اس بات کو مان لیا, اس کو قبول کر لیا کہ مجھ سے غلطی ہوئی ہے, اور میں نے اپنا بوجھ اپنے لیے کم کرنے کے لیے میں نے اس بات کا اعتراف کیا, دیکھو میں نے جو تمہارے ساتھ کی تھی بات, وہ میرا ضمیر مجھے کہتا ہے میں نے غلط کی تھی. تمہارا حق ہے معاف کرنا نہ کرنا, لیکن مجھے اتنا کہنا کہ مجھ سے غلطی ہوئی اور پلیز مجھے معاف کر دو, یا اور میں اس کی معافی مانگنا چاہتا ہوں, اسے اپولوجائز کرنا چاہتا ہوں, مجھ سے ایسی غلطی دوبارہ نہیں ہوگی. کسی بھی الفاظ میں آپ یہ بات کہہ دیں, یا آپ نے کسی اور کے لیے نہیں کہے, اپنے لیے کہیں. اسی لیے آپ کسی اور سے نہیں کہہ سکتے جا کے معافی مانگو. اگر اس کو خود ہی کوئی ندامت نہیں ہے, اس کو خود ہی افسوس نہیں ہے کہ اس نے کیا کہا کیا کیا, تو کسی اور سے کہلوانے سے کوئی فرق نہیں پڑتا, وہ آرٹیفیشل چیز ہوتی ہے. اور ایک دفعہ کہہ دیا تو ایک سائیکالوجسٹ تھا, اسے میری بڑی اچھی بات ہو رہی تھی یہاں ٹیکسس میں, اس نے ایک کہاوت کی تھی, میں بار بار استعمال کرتا ہوں لیکچرز میں, یو کین اونلی کلین یور سائڈ آف دی اسٹریٹ. آپ سڑک کی, آپ گلی کی اپنی طرف کا جو گھر وہی صاف کر سکتے ہیں, آپ دوسرے کی گلی صاف نہیں کر سکتے. یعنی اس نے اگر غصہ پکڑے رکھنا ہے تو وہ اس کا اور اس کے رب کا معاملہ ہے, اس کا حق ہے وہ غصہ رکھے. اور اس میں پھر مجھے اگر مجھ سے غلطی ہوئی ہے تو مجھے یہ احساس نہیں ہونا چاہیے کہ قیامت کے دن میرے پیچھے یہ پھر بھی آئے گا, یا میرے پیچھے یہ پھر بھی یو نو کاروائی ہوگی کیونکہ اس نے مجھے معاف نہیں کیا. لوگوں کی معافی پر آپ کی آخرت کا دار و مدار نہیں ہے. آپ نے اگر استغفار کر لی, اللہ تعالیٰ سے معافی مانگ لی, آپ نے انسان سے غلطی کا اعتراف کر لیا, اس سے معاملہ ٹھیک کرنے کی کوشش کر لی, آپ اپنی طرف سے جو کر سکتے تھے آپ نے کر لیا, اس کے بعد آپ اپنے اوپر یہ گلٹ نہ لیں کہ کیونکہ اس شخص نے مجھے معاف نہیں کیا اس کا مطلب ہے اللہ مجھے کبھی معاف نہیں کرے گا. ایسا نہیں ہوتا. اللہ تعالیٰ ہم سے دیکھتا ہے کہ ہم نے اپنا کام کیا کہ نہیں, کسی اور کے فیصلے پر ہماری آخرت کا دار و مدار نہیں ہے, ٹھیک ہے نا. تو یہ چیز بہت اہم ہے, کیونکہ لوگ کیا کرتے ہیں کہ کسی, میرے انکل نے مجھے معاف نہیں کیا ابھی تک, میں تو جہنم ہی جاؤں. اللہ نے معاف کر دیا, اللہ معاف کرنے والا ہے, لیکن اللہ اپنی معافی روک دے گا آپ کے انکل کے غصے کی وجہ سے. نہیں, اگر آپ نے واقعی معافی مانگی ہے تو پھر آپ اس گلٹ سے اور اس یو نو بری فیلنگ سے کہ میں کبھی بھی معاف نہیں ہوں گا اللہ تعالیٰ کے سامنے, اس کو نکال دیں. آپ نے اپنا جو کرنا تھا کر دیا. دوسری بات, اللہ تعالیٰ کی معافی اور انسان کی معافی میں کیا فرق ہے؟ اللہ تعالیٰ سے ہم کتنی دفعہ معافی مانگتے ہیں؟ اللہ تعالیٰ نے کہا دل سے ایک دفعہ مانگ لو, دل سے ایک دفعہ مانگ لو, سارے گناہوں کو وہ اچھائی میں بدل دیتا ہے. وہ منتابہ و اسلحہ فجر ہوا اللہ کہتے ہیں, سورۃ الفرقان کی آیات ہیں کہ جس نے توبہ کر لی, فَأُولَئِكَ يُبَدِّلُ اللَّهُ سَيِّئَاتِهِمْ حَسَنَاتِ, اللہ تعالیٰ ان کے گناہوں کو اچھائیوں میں بدل دے گا. یعنی اللہ سر معاف نہیں کرتا, اوپر سے وہ اتنا انعام بھی دیتا ہے کہ پہاڑوں جتنے گناہ ہوں گے وہ پہاڑوں کی اچھائی بنا دیتا ہے اس کو. یہ ہمارا رب ہے. اور ہمیں پتہ ہے کہ کوئی اسلام قبول کرتا ہے نا, کوئی شہادت دیتا ہے اسلام قبول کرتا ہے, اصل میں اسلام قبول کرنا توبہ ہے. تو اس نے اسلام قبول کرنے سے پہلے 80 سال, میرا ایک واقفیت ہوئی تھی وہاں, نیو یارک میں 96 سٹریٹ پہ سٹی میں ایک مسجد ہے بڑی سی نا مینہٹن کے اندر, تو اس کے برابر میں اپارٹمنٹ بلڈنگ ہے, اس کے اوپر والے فلور پہ کوئی ایک ہندو رہتا تھا, وہ بڑی عمر کا 80-90 کا تھا, और बड़ा डिवाउट हिंदू, उसके घर के अंदर उसने मंदिर बनाया हुआ था, अपने घर के अंदर वो बनाते हैं, और उसका रोज गुजर होता था मस्जिद से, 50 साल से वहां से गुजर रहा है वो। तो एक दिन उसने पता नहीं क्या फैसला किया, वो मस्जिद में आ गया, 80 की उम्र थी उसकी, मस्जिद में आया, जुमे में बैठा, मुसलमान हो गया, अगले दिन उसकी डेथ हो गई, अगले दिन उसका जनाजा किया हमने मस्जिद में। एक दिन भी उसके 24 घंटे भी नहीं हुए थे मुसलमान होने के उसके, लेकिन अल्लाह ताला की रहमत क्या है, उसके 80 साल का शिर्क, 80 साल अगर शराब पी होगी, कुछ किया होगा, जो चीज़ें हराम है हिंदुओं के लिए तो हराम नहीं है, उनका और मजहब है, वो सब माफ किस वजह से, एक इस्तिग़फ़ार की वजह से, एक तौबा की वजह से। तो अल्लाह ताला के हाँ, आपने कई सालों के गुनाह किए हों, आप एक तौबा दिल से कर लें और अपने आप को सुधार लें, वो सब वाइप हो जाता है, सब ख़त्म हो जाता है। लेकिन इंसानों का क्या होता है, इंसान से आप एक दफ़ा सॉरी कहते हैं खामोशी, दूसरी दफ़ा सॉरी मैं कभी माफ़ नहीं करूँगा, फिर सॉरी, आप सजदे कर दें, आप गिड़गिड़ा लें, रो लें, जो कर लें, जिसने माफ़ नहीं करना उसने माफ़ नहीं करना, आप फ़र्क है ना, कि अल्लाह ताला एक दफ़ा की दिल को जानता है। इंसान क्या कहता है, नहीं इसने माफ़ी तो मांगी है लेकिन इसने दिल से नहीं मांगी, दिल से नहीं मांगी, अगर दिल से भी मांगी है लेकिन इसको अभी इतनी तकलीफ़ नहीं हुई जितनी मैं चाहता था कि इसको हो, तभी मेरे अंदर भड़ास है कि इसको इतनी तसल्ली ना दे दूँ कि मैंने माफ़ कर दिया, एंड मेरा अभी भी मैं चाहता, ही नीड्स टू सफ़र, शी नीड्स टू सफ़र सम मोर, राइट। तो उस चीज़ को आप, उनका गुस्सा और उनका ना माफ़ करना, आप अपने लिए अल्लाह ताला का ना माफ़ करना ना बना लें, वो दो अलग अलग चीज़ें हैं। आप अल्लाह ताला से ये कह सकते हैं कि मेरे रब, मैंने अपनी गलती का इतराफ़ किया, मैंने इसलाह करने की कोशिश की, मैंने माफ़ी भी मांग ली, उसके आगे मैं कुछ नहीं कर सकता। आपका इसका मतलब ये नहीं कि आप सारी ज़िंदगी एक ही गलती की बार बार माफ़ियाँ मांगते रहें किसी से, इसका तो मतलब ये हुआ कि हम इंसान के आगे अल्लाह से ज़्यादा गिड़गिड़ा रहे हैं। अल्लाह ने एक दफ़ा माफ़ी मांगने को कहा, अब इंसान के सामने हज़ारों 20 साल 10 साल माफ़ियाँ मांग रहे हैं कि गलती की। और कुछ लोगों की ईगो ऐसी होती है कि उनके साथ अगर गलती कर दी जाए ना तो बड़ा इन्जॉय करते हैं कि बार बार आपसे माफ़ियाँ मंगवाएं, राइट। और अगर आप नहीं मांग रहे तो फिर आपको याद दिला देंगे, याद है तुमने क्या किया था, राइट। आपने माफ़ी मांग भी ली होगी वो फिर याद कराएंगे, फिर आप माफ़ियों में लग जाएंगे, फिर याद, कभी आप थोड़ा और ज़रा अपने अपने लिए कुछ सही बात कर ली या आपके कंट्रोल से थोड़ा बाहर आ गए तो फिर आपको अपनी पुरानी गलती याद कराओ, फिर माफ़ियाँ मांगने बैठ जाओ मेरे सामने। तो ये एक साइकोलॉजिकल टॉर्चर बन जाता है किसी के लिए, इसको नहीं एक्सेप्ट करना चाहिए। ठीक है, अपनी गलती अपनी जगह है, माफ़ी मांग ली बस बहुत है। गलतियों में तो कुछ गलतियाँ छोटी होती हैं, कुछ बड़ी होती हैं ना, आप अंदाज़ा करें, कत्ल बहुत बड़ी गलती है, बहुत बड़ी गलती है। मूसा अलैहिस्सलाम पे इल्ज़ाम लगाया तो उन्हें कत्ल किया था फिरौन ने, तो इल्ज़ाम लगाया कि तुम क्या नबूवत की बात करते हो, कतलता यू नो फ़ालता फ़ालता कल्लती फ़ाल, उन्होंने जो हरकत की थी वो की थी, यानी वो कत्ल किया था। मूसा अलैहिस्सलाम ने फिर लंबी चौड़ी तकरीर के बजाय फ़ालतुहा इज़न व अना मिन अद्दाल्लीन, मैंने की थी, मैं गलत था, मैं गुमराह था उस वक्त, मैं भाग गया था उस वक्त, इतराफ़ कर लिया, हाँ गलत तो था, बस उसके बाद लंबी चौड़ी कहानी नहीं है उस अमल के बारे में। बल्कि उसी वक्त अल्लाह ताला ने क्या किया, जब कत्ल गलती से हुआ था उस वक्त उन्होंने कहा रब्बी इन्नी ज़लमतु नफ्सी फ़ग़फ़िरली, मैंने, मेरे रब बेशक मैंने अपने नफ्स के ऊपर ज़ुल्म किया है, मुझे माफ़ कर दे। अल्लाह ताला ने फरमाया उसमें फ़ग़फ़रा लहू, मुझे फ़ग़फ़रा लहू, फिर अल्लाह ताला ने उनको फ़ौरन ही माफ़ कर दिया अलैहिस्सलाम, इन्नहु हुवल ग़फ़ूर रहीम, वही तो है माफ़ करने वाले। तो ये था गलती करने वाले के पॉइंट ऑफ व्यू से। अब दूसरी तरफ आते हैं, किसी ने हमारे साथ किया है और हमें माफ़ करना है कि नहीं करना है या क्या करना चाहिए, जो सवाल था उनका, राइट। उसमें देखें, मैं आपको एक वाकया बताता हूँ, उस वाक्य के से फ़ायदा उठा के फिर हम इंशाल्लाह इस बात पे आते हैं। अबू बकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु, वो सहाबा में से सबसे अमीर में भी सहाबा थे, वो वेल्थी भी थे और जेनरस भी बहुत थे, यानी खुले दिल के थे, वो खुले दिल से देते थे। तो उनके एक कज़न थे, वो मक्के से आए थे, मक्के में जो आए थे वो सब घर बार छोड़ के आए थे, होमलेस होके आए थे मदीने, तो वो उनको पूरी तरह फाइनेंशियली सपोर्ट कर रहे थे, मिस्ताह उनका नाम था। तो मिस्ताह जो हैं वो बग़ैर अबू बकर सदीक की फाइनेंशियल सपोर्ट के वो सर्वाइव नहीं कर सकते थे मदीने में, तो वो उनको खामोशी से दिया करते थे, जिस तरह कह लें हफ्ते का देते हैं, दो हफ्ते महीने का देते हैं, कुछ ख़र्चा उनका हो जाए निकला, वो सर्वाइव कर रहे हैं। फिर मदीने में आयशा रज़ी अल्लाह तआला अन्हा के बारे में, हमारी बीबी आयशा के बारे में एक افواہ پھیلائی گئی کہ انہوں نے شادی کا احترام نہیں کیا, بدکاری کی, اس طرح کی ان کے بارے میں بہت غلط غلط باتیں کی گئیں, اور طرح طرح کی اس کی جو ہے ورژنس جو ہے وہ مدینے میں پھیلائے گئے. وہ مصرہ کے کان میں بھی پڑے. اب عائشہ ابوبکر رضی اللہ تعالیٰ عنہ کی بیٹی ہیں اور رسول صلی اللہ علیہ وسلم کی بیوی ہیں اور ہماری ماں ہیں, تو تین رشتے بنتے ہیں, اور ہیں بھی ابوبکر صدیق, یعنی ان سے زیادہ کون رسول سے محبت کرے گا صلی اللہ علیہ وسلم. جو چیز ہمارے نبی کو تکلیف دیتی ہے وہ انہیں تکلیف دیتی ہے, جو چیز میری بیٹی کو تکلیف دیتی ہے وہ مجھے تکلیف دیتی ہے. کتنے طرف سے تکلیف آ رہی ہے باپ کو اور رسول صلی اللہ علیہ وسلم کے سب سے قریب صحابی کو کہ یہ کیا بات کی جا رہی ہے میرے نبی کے بارے میں, اس کے گھرانے کے بارے میں اور میری بیٹی کے بارے میں. مصرہ کی طرف سے بھی اس طرح کی کچھ بات نکل آئی کہ اگر کچھ لوگ کہہ رہے ہیں تو کچھ نہ کچھ تو ہوا ہوگا ان کی طرف سے بھی, یعنی اس کی مخالفت نہیں کی انہوں نے, اس کو کہا دیکھو اب سارے ہی تو غلط نہیں ہو سکتے نا, اس طرح کی کچھ بات ان سے بھی نکل آئی. ابو بکر صدیق جو ہیں ان کو اتنی تکلیف پہنچی کہ میں نے اس کو سپورٹ کیا, میں نے اس کے ساتھ اس کی مدد کی, فیملی ہے میری اپنی اور جانتا ہے میری بیٹی کو شروع سے, اور اس نے ایسی بات کر دی. کیسے اس نے ایسی بات کر, اور یہ ریالٹی ہے ہماری فیملیز میں, آپ کبھی حیران ہوتے ہیں کہ آپ تو مجھے ساری زندگی جانتے تھے, آپ نے میرے بارے میں ایسے بات کیسے کر دی, آپ کو تو بہتر پتہ ہے آپ نے کیسے کہہ دیا. اور کبھی کبھی غلطی سے کچھ لوگ ایول ہوتے ہیں اور کچھ لوگ غلطی سے بھی کبھی اس چیز میں پڑ جاتے ہیں اور کچھ بات کہہ دیتے ہیں جو انہیں نہیں کہنی چاہیے تھی, ٹھیک ہے, لیکن رب قول نشد من صول, کبھی کبھی بات ایسی ہوتی ہے جو پٹائی سے زیادہ تکلیف دیتی ہے, مار سے زیادہ تکلیف, ایسی بات تو بہت گہرا اس کا زخم ہوتا ہے. تو ابو بکر صدیق نے پھر فیصلہ کیا کہ وہ جو ان کا وہ نان نفقہ دیتے تھے مہینے کا وہ بند کر دیں گے, یعنی ان کے بڑی دلی ہے کہ انہوں نے جا کے ان پہ حملہ نہیں کیا, ان کو مارا پیٹا نہیں یا کچھ کوسا نہیں, بس یہ کہا کہ بس میرے دل میں اتنا ہے کہ میں اس کو اب دے نہیں سکتا, مانتا نہیں دل. تو پھر بعد میں آیات آئیں عائشہ رضی اللہ تعالیٰ عنہ کی جو معصومیت ہے اس کو ثابت کرنے کی, سورۃ النور میں آیات آئیں, اور پھر ان آیات کے بعد کچھ آیات آئیں جس میں انڈائریکٹلی اشارہ ہے ابو بکر صدیق کی طرف اور اس واقعے کی طرف, اور اس سے ایکسٹینشن, کیونکہ پورے مدینے میں اس طرح کی باتیں ہو رہی تھیں نا, تو اور بھی بہت سارے فیملیز میں کانفلکٹ ہوا ہوگا, کسی نے کوئی بات کی ہوگی, کسی کو بری لگی ہوگی, تو اس پہ پھر یہ آیات آئیں. اور یہ میں اس آیت کا میں آپ کے سامنے آپ پڑھ کے سننا چاہتا ہوں اس میں کیا اللہ تعالیٰ نے بات کی ہے. یہ ہے آیت نمبر 22, آیت نمبر 22 ہے, سورہ ہے یہ سورہ نمبر 24 22 24 22 اوکے. کہ جن لوگوں کے پاس فضل ہے, یعنی اللہ تعالیٰ کی طرف سے ان کو ایک خاص انعام دیا گیا ہے, اوروں سے زیادہ دیا گیا ہے, وہ اپنے آپ کو پیچھے نہ روکیں, وہ پیچھے نہ ہٹیں کس چیز سے, اور وسع, اور جن کو وسعت دی گئی ہے یعنی مال میں دل کی وسعت دی گئی ہے, مال کی وسعت دی گئی ہے. ابو بکر کے جیسے لوگوں کی طرف اشارہ ہے, کھلے دل کے لوگ اور کھلے ہاتھ کے لوگ, یعنی وہ روکتے نہیں ہیں, رائٹ, اور ان کو اللہ تعالیٰ نے دولت دی ہے. ان یؤتوا اولی القربى والمساکین والمہاجرین فی سبیل اللہ, وہ اپنے آپ کو نہ روکیں دینے سے کن کو, قریبی رشتہ داروں کو, مسکینوں کو اور مہاجرون کو جو اللہ کی راہ میں ہجرت کر کے آئے ہیں. اشارہ کس کی طرف ہے؟ مصرہ کی طرف, لیکن کھل کے سب کے بارے میں بات کرتی, لیکن مصرہ کی جس وجہ سے روکا تھا اس کا کوئی ذکر نہیں ہے. روکا کیوں تھا؟ انہوں نے جو غلط بات کی تھی, اور غلط بات پہ تو پوری 10 آیات پہلے آ چکی ہیں, اور اللہ تعالیٰ کی طرف سے جو پکڑ ہے وہ آپ اندازہ نہیں کر سکتے کیسی ہیوی باتیں اللہ تعالیٰ نے کی ہیں. اللہ تعالیٰ نے کہا وتحسبونہ ہینا وہو عند اللہ عظیم, تم سمجھتے ہو چھوٹی بات ہے, اللہ کے ہاں بہت عظیم بات ہے. تو ابو بکر کو جتنی عظیم لگی اس سے کہیں عظیم اللہ تعالیٰ کو لگی, رضی اللہ عنہ کو جو لگی اللہ کو اس سے کہیں زیادہ بری لگی. یہاں تک کہ قرآن میں تو اور جگہ اور حدیث میں بھی آتا ہے کہ رسول صلی اللہ علیہ وسلم کعبے کا ہم کتنا احترام کرتے ہیں, امام کعبے کی طرف رخ کر کے رسول صلی اللہ علیہ وسلم کہتے ہیں کہ ایک مومن کی عزت اللہ کے ہاں تمہاری عمرت سے زیادہ ہے. تو آپ کسی کی جس طرح ہم کعبے کے بارے میں الٹی سیدھی بات کرنے کا گمان بھی نہیں کر سکتے, اس سے کہیں زیادہ ہمیں احتیاط کرنی ہوتی ہے کہ کسی مسلمان کی عزت کے بارے میں ہم کچھ بات کر دیں, اس سے بات یہ نکلتی ہے. یہاں پر اللہ تعالیٰ نے اپنے غصے کا تو پہلے اظہار کر دیا کہ تم لوگوں نے جو بات کی ہے اس پہ کتنا غصہ ہے, 10 آیات ہیں اس کے بارے میں. پھر یہ بات اب اس دوسری طرف آئے اور کہتے ہیں کہ جس کو آپ نے معاف کرنا ہے نا, اس نے یہ برا تو کیا ہے, لیکن کبھی ہم کیا سمجھتے ہیں کہ ایک برائی سے وہ پورا انسان وہ چلتی پھرتی برائی نظر آتا ہے, اس نے کبھی کچھ اچھا کیا ہی نہیں. उसमें कोई अच्छाई हो ही नहीं सकती, उसने हरकत कैसे कर दी, राइट? तो अल्लाह ताला ने क्या किया, उनकी वो क्यों मुस्तहिक हैं कि आप उनकी मदद करें, पहले तो करीबी रिश्तेदार हैं, गुस्सा जितना भी आ जाए रिश्ता तो नहीं टूटता, दूसरा वो मिस्कीन है, वो भी एक हक है, मिस्कीन का हक बनता है हमारे दीन में, तीसरा वो अल्लाह के हबीब हैं क्योंकि उन्होंने हिजरत की अल्लाह ताला की खातिर, वल मुहाजिरीना फी सबीलिल्लाह, अल्लाह ने क्या किया, जिस पर अबू बकर को गुस्सा है रज़ियल्लाहु अन्हु, उनके बारे में तीन चीज़ें हाईलाइट कर दी जिनसे उनकी तरफ दिल नरम होना चाहिए कि देखो उसने गलती तो की है लेकिन उसने ये भी तो अच्छा किया है, ये भी तो अच्छा किया है, ये भी तो अच्छा किया है, इस तरह भी तो मुस्तहिक है, इस तरह भी तो मुस्तहिक है, इस तरह भी मुस्तहिक है। फिर कहते हैं फलयाफू, फिर लोगों को ये वलयाफू जो है ये अमर का सीगा है लेकिन इसमें होता है इनकरेजमेंट, इनकरेजमेंट उर्दू में क्या कहते हैं, हौसला अफजाई,
हौसला अफजाई,
तो हौसला अफजाई की गई है, इनकरेजमेंट की गई है कि उन्हें मोहब्बत से माफ़ कर देना चाहिए, यानी इन चीज़ों का एहसास लाते हुए सामने प्यार से माफ़ कर देना चाहिए। इसमें भी एक बहुत बड़ी साइकोलॉजी अल्लाह ताला ने डाली है इस आयत में कि इंसान किसी को देखता है तो उसकी तकलीफ देने वाली बात नजर आती है, राइट? आप किसी की शक्ल देखें, जो सबसे गंदी बात उसने की थी ना, वो उसका रिकॉर्डर प्ले करना शुरू कर देता है सामने। अल्लाह ताला ने वो रिकॉर्डर रोक के कहा है कि हो सकता है कि इस बंदे ने हमेशा बुरी बात की है, लेकिन अगर इस बंदे ने सारी जिंदगी अच्छे काम किए हैं, अच्छा था, अच्छी थी, लेकिन फिर उसने ये एक हरकत की है, ये एक गलती की है, तो आप इसको देखते वक्त जब आप फौरन ट्रिगर हो जाते हैं ना कि इसकी गलती याद आ जाती है, इसको रोक दें और जो अच्छी चीजें हैं उसको सामने ले आए थोड़ी देर के लिए। गलती हुई तो हुई, फिर आप सोचें कि अगर मुझसे भी कभी गलती हुई है, आपसे भी हुई है, हर एक से हुई है, अगर हर कोई इंसान हमें देखने लगे सिर्फ हमारी गलती की बुनियाद पे, तो लोग हमें कितनी हकारत से देखें कि हमारे अंदर कोई खैर नजर ही, जो कुछ भी अच्छा कर लो अच्छे तो तुम हो ही नहीं सकते, अच्छी तो तुम हो ही नहीं सकती, तुम्हारा कोई इम्कान नहीं है, राइट? तो इसमें फिर उन्होंने जब इन चीज़ों को हाईलाइट किया, फिर कहा वो मोहब्बत से माफ़ कर दें, वल यस्फहू, और वो सफ़े को पलट दें। सफ़े को पलटने का मतलब है, हाँ, जैसे पंजाबी में कहते हैं ना मिट्टी पाओ, मिट्टी, यानी वो बात, या ना सिर्फ कि आप, ये उन्होंने कहा था माफ़ करने में और भूलने में फ़र्क है, यहाँ अल्लाह ताला इनकरेज कर रहे हैं कि वो बात आप भूल जाओ, वो एड्रेस हो गई, वो माफ़ी मांग रहे हैं, वो अपनी अपनी उन्होंने जो उनके मुँह से बात निकली उस पर वो बहुत शर्मिंदा हैं, उन्होंने आपसे आके माफ़ी मांगी है, पहली दफ़ा उनसे ऐसी गलती हुई है, आइंदा कभी नहीं होगी, वो वादा कर रहे हैं, तो ऐसा करो कि बार बार उनको उस गलती का याद दिलाने के बजाय और ख़ुद को याद दिलाने के बजाय वो सफ़े को पलट दें। फिर कहते हैं अला तुहिब्बूना अन यग़फिर, अच्छा होता है कि नहीं होता भाई मुझसे नहीं पलटा जाता सफ़ा, मैं इंसान हूँ आखिर। मैंने कल आपसे कहा था कि अल्लाह ताला ने हम पे कोई फर्जियत नहीं डाली, कोई प्रेशर नहीं डाला कि हम माफ़ करें, इस आयत में भी इनक्रेज किया है, अगर कर सकते हो तो कर दो, सफ़ा पलट सकते हो तो पलट दो, करना चाहिए, लेकिन ये नहीं कहा करो, लेकिन फिर आखिर में एक ऑफ़र देती है, ये अल्लाह ताला की अज़मत है। ऑफ़र क्या दी है, अला तुहिब्बूना अन यग़फिर अल्लाहु लकुम, क्या तुम्हें इस बात से मोहब्बत नहीं कि अल्लाह तुम्हें माफ़ कर दे? ऑफ़र क्या दी है कि देखो अगर गुस्सा रखना है, नहीं देना तो ठीक है ना देना, लेकिन अगर माफ़ कर सकते हो और सफ़ा पलट सकते हो, मेरी ऑफर ये है मैं तुम्हें माफ़ कर दूंगा, तुम्हारे सारे गुनाह माफ़। तो ये माफ़ी करने में, कल मैंने इंसाफ की बात की थी और उसके हक़ की बात की थी, अल्लाह ताला ने हमें माफ़ी की तरफ हमें कंपेल नहीं किया, हमें ज़बरदस्ती नहीं की, लेकिन ऑफ़र दिया, देखो मैं एक ऑफ़र दे सकता हूँ तुम्हें, वो ये है कि अगर अपने दिल से इस गुस्से को निकाल के इस शख्स को तुम माफ़ कर दो, तो मेरी ऑफ़र तुम्हारी तरफ क्या है, मैं तुम्हें माफ़ कर दूंगा, मैं तुम्हें माफ़ कर, यानी ये किससे कहा जा रहा है, जिसके पास पावर है, अबू बकर के पास माशी पावर है और वो रोक रहे हैं, ये मजलूम से नहीं कहा जा रहा कि माफ़ कर दो, जो मैंने कल बात बताई थी, ये जिसके पास हक है बदला लेने का या कम से कम अच्छाई रोकने का या अपने आप से किसी को दूर कर देने का, उसके पास पावर है और उसको अल्लाह ताला ऑफर दे रहे हैं कि देखो तुम ये ताकत अपने पास होने के बावजूद, ये इख्तियार होने के बावजूद, अगर तुम इस मिस्कीन पर तरस खा रहे हो और इस सफ़े को पलट देते हो, तो मैं इस अमल की इतनी कदर करता हूँ कि मैं ज़मानत देता हूँ कि तुम्हारी माफ़ी हो गई। अबू बकर सिद्दीक ने आयत सुनी, उन्होंने कहा मुझे बहुत मोहब्बत है कि अल्लाह मुझे माफ़ कर दे, मैं अल्लाह की कसम खाता हूँ मैं कभी इन पर नफका नहीं रोकूंगा। यानी यहाँ अबू बकर का नाम नहीं है, उनका जिक्र नहीं है, लेकिन उन्हें समझ आ गया कि बात یعنی یہ ان پر نازل, اس طرح نہیں کہتے ہم ان پر نازل ہوئی ہے, لیکن جس کا دل ابو بکر کی طرح نا مومن کا, وہ آیت سنتا ہے کچھ لوگوں کے بارے میں لیکن اس کو پتا چلتا ہے اللہ مجھ سے کہہ رہا ہے, تو انہوں نے فوراً اس بات کو اپنے اوپر اپلائی کیا اور انہوں نے ان کا نانفقہ کنٹینیو کر دیا. لیکن یہ بات اتنی بھی سمپل نہیں ہے, یہ ہے اس واقعے کی سے ہمیں بہت انکریجمنٹ ملتی ہے اور بہت خوبصورت واقعہ ہے ہمارے دین کا, لیکن اس کے علاوہ اس کو بیلنس کرنے کی ضرورت ہے. کچھ لوگ ہوتے ہیں جو غلطی نہیں کرتے, زیادتیاں کرتے ہیں. ایک تو زیادتی ایک دفعہ ہو جائے اس کو آپ غلطی کہہ سکتے ہیں, کسی نے غصے میں آ کے کبھی کو بات کہہ دی, جو بار بار سائیکل ہے ان کا, روز کرتے ہیں, ہر ہفتے کرتے ہیں, ہر مہینے کرتے ہیں, سالوں سے کر رہے ہیں, کر رہے ہیں, کر رہے ہیں, کر رہے ہیں, اور پھر آپ سے کہا جائے معاف کرو, معاف کرو, معاف کرو, تو اس میں غلطی ان کی نہیں آپ کی ہے اگر آپ معاف کر رہے ہیں. کیوں؟ کیونکہ آپ کے معاف کرنے میں آپ ان کو یہ بیہیویئر سکھا رہے ہیں کہ وہ یہ چیز کرتے ہی جائیں گے, آپ نے تو معاف کرنا ہی کرنا ہے, آپ نے کیا کرنا ہے آگے سے. تو آپ اصل میں ان کی عادت, گندی عادت پکی کر رہے ہیں. ایسے لوگوں کو معاف کرنا, اس میں نہ صرف آپ نے کوئی کارنامہ نہیں کیا ایسے لوگوں کو معاف کر کے, بلکہ آپ نے اپنے اوپر بھی زیادتی کی ہے اور اس ظالم پہ بھی زیادتی کی ہے, کیونکہ اس نے آپ نے اس کے ظلم کو جسٹیفائی کر کے اس کی عادت پڑوائی ہے, تو اسی میں پڑا چلا جاتا ہے. صبر کے نام پہ, معافی کے نام پہ ہم کچھ لوگوں کا بیہیویئر انڈورس کر دیتے ہیں اور اس کو ہم مزید خراب کرتے چلے جاتے ہیں. ایسا ہی ہے نا ماما, جیسے کچھ گھر میں کچھ بچے جو ہیں وہ زیادہ ہی لاڈلے ہوتے ہیں, بگڑ جاتے ہیں, سارے خرچے آپ ان کے کر رہے ہیں, اسکول میں پاس ہو رہا ہے, فیل ہو رہا ہے, کوئی بات نہیں, ادھر آ میرا بچہ, ادھر میرا منڈا, آپ اتنی محبت سے اس بچے کی, آپ اس کا پورا فیوچر آپ برباد کر رہے ہیں. نہ اس کو کبھی ورک ایتھک سمجھ آنی ہے, نہ اس کو کبھی سمجھ آنا ہے کہ ناکامی کے کانسیکوینسز ہوتے ہیں, اسے سخت محنت کرنی پڑتی ہے. اگر سارے اس کے بل پے ہو رہے ہیں, اس کو ہمیشہ لڈو کھلائے جا رہے ہیں, وہ جو بھی کرے سب کی غلط, سب دنیا خراب, میرا بچہ سب سے اچھا, اس بچے نے جب وہ بڑا ہوگا تو اس زندگی میں ناکام ہوگا, اسے کوئی کام نہیں ہونا اس سے, کیونکہ اس کو کبھی آپ نے اپنے پیر پہ کھڑے ہونے ہی نہیں دیا, اس کو لاڈ میں آپ نے مار دیا. اسی طرح کوئی غلط زیادتی کر رہا ہو اور اس کو آپ بس معاف کرے جائیں, معاف کرے جائیں, معاف کرے جائیں, تو آپ نے اس کو کرمنل بنا دیا ہے, اس کو تو غلط کام کے کانسیکوینسز کا احساس ہی بالکل نہیں ہے, رائٹ. تو یہ دوسرا ایکسٹریم ہے کہ ہم, پہلا ایکسٹریم تھا کہ کسی نے کبھی کچھ غلط کیا ہی نہیں, ایک دفعہ اس سے غلطی ہو گئی اور آپ اس کو بالکل ہی آپ نے ایسے کٹ کر دیا جیسے وہ شیطان بن گیا, یو نو قیامت کے دن تک وہ شیطان ہی رہے گا, رائٹ. اور دوسری طرف کیا ایکسٹریم ہے کہ کوئی غلطیاں کری جا رہا ہے, کری جا رہا ہے, کری اور معاف کیے جا رہے ہیں, جیسے نہیں نہیں اصل میں وہ دل کے اچھے ہیں, بس وہ ہاتھ کے برے ہیں, زبان کے برے ہیں. تو پھر ہے بیچ کی کیٹیگوری. بیچ کی کیٹیگوری کیا ہے کہ کچھ ریلیشن شپس ایسے ہوتے ہیں, جیسے شادی کا ریلیشن شپ ہے, بھائی بہن کا ریلیشن شپ ہے, اس میں اونچ نیچ ہوتی رہتی ہے. اس میں یہ نہیں ہے کہ کسی کا کنسسٹنٹلی وہ ایک ہی زیادتی بار بار کر رہے ہیں, لیکن کبھی کبھار کسی سے غلطی ہوتی ہے, پھر کسی اور سے ہوتی ہے, پھر کسی اور سے ہوتی ہے, جھگڑے ہوتے ہیں, کبھی کبھار ہو جاتے ہیں, ٹھیک ہے, وہ ایک ہیومن نیچر ٹائپ چیز ہے, اور اولاد میں اور والدین میں ہوتے ہیں, کبھی کبھار جھگڑے ہوتے ہیں. تو یہ نہیں کہ آپ نے ہر دفعہ جھگڑا کیا, میں آپ سے کبھی بات نہیں کروں گا, اور یہ سب نان سینس ہے. اور اس درمیانی کیٹیگوری کو بھی اللہ تعالیٰ نے سورۃ التغابن میں بیان کیا ہے. اللہ تعالیٰ کہتے ہیں یا ایھا الذین آمنوا ان من ازواجکم واولادکم عدو لکم فاحذروہم. ایمان والوں جان لو کہ بے شک تمہاری ازواج میں سے اور تمہاری اولاد میں سے تمہارے لیے دشمن بھی ہیں. دشمن بہت بڑا لفظ ہے, تو یہ کیوں کہا اللہ تعالیٰ نے اولاد اور ازواج میں دشمن بھی ہیں؟ اگر ازواج اور اولاد ایسے بن جائیں کہ وہ اپنی محبت میں, اپنی محبت کے حوالے سے آپ سے اللہ تعالیٰ کی نافرمانی کروانے لگے, آپ سے کہیں کہ نہیں یہ جو انسان جو ہے, بندہ جو ہے, وہ حرام بزنس میں چلا جائے کیونکہ بچوں کو بڑے ایلیٹ اسکول میں ڈالنا ہے اور بچے نخرے کر رہے ہیں, اگر مجھے اسکول میں نہیں ڈالا تو آپ نے میرے ساتھ بڑی زیادتی کی ہے, اب وہ رشوتیں لینے لگے, حرام کمانے لگے, کچھ کرنے لگے, تو جن کی محبت میں کر رہا ہے وہ اس کے دشمن بن گئے. تو لگے گا نہیں کہ دشمن ہے, انہوں نے کوئی گولی پستول نہیں رکھی ہوئی ہاتھ میں, محبت ہے, ایک دوسرے سے گلے لگ رہے ہیں, ایک دوسرے سے خوشیاں منا رہے ہیں. لیکن اگر آپ ایک دوسرے کو اللہ کی نافرمانی میں انکریج کرتے رہیں اور ایز اے فیملی آپ کے سارے ڈیسیجنز اللہ سے دور لے کے جا رہے ہیں, تو آپ کو پتہ بھی نہیں چلتا آپ ایک دوسرے کے دشمن بن چکے ہیں. اس کے بارے میں بات ہو رہی ہے. پھر کہا گیا کہ ان میں سے ہو سکتا ہے کسی ایک فیملی ممبر کی آنکھیں کھل گئی, نہیں ہمیں یہ نہیں کرنا, یہ غلط ہے, ہمیں ایسی پارٹیز میں نہیں جانا چاہیے, ہمیں ایسے نہیں خرچ کرنا چاہیے, ہمیں ایسے کسی کے بارے میں بات نہیں کرنی چاہیے. کسی ایک فیملی ممبر نے बेटे ने शुरू कर दी बात, या माँ ने शुरू कर दी, या बाप ने शुरू कर दी, किसी एक ने तौबा कर ली, बाकी फैमिली क्या करती है? अच्छा तुम बड़े मौलवी बन गए, तुम पे कहाँ से वही आई भाई, इनको देखो जरा, ये हजरत आ गए। कोई एक तौबा कर ले तो बाकी ऐसे भड़क जाते हैं कि, क्योंकि अब तुम हमें बुरा फील करा रहे हो कि हम बड़े शैतान हैं, तुम सबसे अच्छे हो, राइट? तो वो तौबा करने की कोशिश भी करे, गलत से हटने से कोशिश करने की कोशिश पे सारे दुश्मनी पे आ जाते हैं उसको, तुम क्यों इतने एक्सट्रीम हो गए हो, अल्लाह ऐसे थोड़ी करता है, उसको लेक्चर देने शुरू कर देंगे फिर, या इस्लाम की तनकीद शुरू कर देंगे कि इस्लाम में तो ये भी है ये भी है, झगड़े लड़ाइयाँ तनकीद तंज ऐसे बम्बार्डमेंट होती है उस पर, क्योंकि उसने सिर्फ कहा है कि हमें नमाज के लिए उठ जाना चाहिए, मैं तो उठूंगा, वो इतनी सी बात कर ले, या वो कहे कि ये, या आप लोग पी रहे हैं ले, मैं नहीं पीऊंगा, आप वो इतनी सी बात कर दे, बस उसके बाद जो उस पर पढ़नी है उसके बारे में क्या कह रहा था, वह इंताफू व तस्फ़ू व तगफ़िरू, तो अगर तुम ऐसी हरकतों को, वो अभी बेहतर जानते नहीं हैं, कभी कभी ऐसे कॉन्फ्लिक्ट हो जाते हैं, तुम माफ़ करते रहो, व तस्फ़ू और सफ़े पलटते रहो, व तगफ़िरू और कवर कर दो, क्यों? क्योंकि अब ये तकलीफ़ें तुम्हारी तरफ आ रही हैं दीन की वजह से, एक होता है मेरे साथ ज्यादती हो रही है पर्सनल चीज़ की वजह से, एक हो रहा है कि मैंने दीन को, दीन का रास्ता चुना, या कोई चीज़ अल्लाह ताला के दीन की वजह से मैंने एक्सेप्ट की, उसकी वजह से मेरे ऊपर अब्यूस आ रही है, ऐसी अब्यूसेस को अल्लाह ताला कहते हैं ये मेरी खातिर तुम बर्दाश्त कर लो, हो सकता है बाद में ये तौबा कर लें, तुम अपना काम करते रहो और इन चीज़ों को दरगुजर करो, इनको अपने दिल तक ना लगने लो, लगने दो, वो तुम्हारे तुम्हारे दीन के बारे में बात करेंगे, तुम्हारे हुलिये के बारे में बात करेंगे, तुम्हारे लिबास के बारे में हर्टफुल बातें करेंगे, तुम्हारे दीन की वजह से, कोई बात नहीं, कहने दो और पलटते रहो सफ़ा, पलटते रहो सफ़ा, क्योंकि ये तकलीफें तुम्हें आ रही हैं मेरे ईमान की वजह से और किसी वजह से नहीं। इसका मतलब ये भी नहीं है कि आप मारें खाएं, इसका मतलब ये है कि आप कि माफ़ करना और मार खाना अलग है। माफ़ कर दिया का मतलब है मैं इनसे रिश्ता नहीं तोड़ रहा, मैं इनके साथ ज्यादती नहीं करूँगा, उन पर आवाज़ नहीं उठाऊँगा, लेकिन माफ़ करने का मतलब ये नहीं है कि अगर वो मेरे साथ बदतमीज़ी कर रहे हैं, मैं ये नहीं कह सकता देखें आप बदतमीज़ी कर रहे हैं, ऐसे नहीं कहना चाहिए आपको। अच्छा अगर आपने ऐसी बात करनी है तो फिर मैं चलता हूँ, बाद में बात करेंगे, ये आपको कहने का हक है। आपने माफ़ भी किया और अपनी बाउंड्री भी सेट कर दी कि आप मेरे ऊपर इस तरह कुचल के मुझे ज़मीन पर, मुझे कारपेट बना के मेरे ऊपर आप चल नहीं सकते, लेकिन मैं फिर भी आपसे नफरत नहीं कर रहा, ठीक है? आपने जो कहा वो कहा, वो ठीक है, मैं मजीद नहीं इस बात को सुनूंगा, अगर आपने इसी तरह बात करनी है तो कभी बाद में बात कर लेंगे, आई लव यू बाय, दैट्स इट। हो सकता है किसी का भाई हो, किसी की बहन हो, किसी की माँ हो, किसी का बेटा हो, किसी की बेटी हो, जो इस तरह की बातें करें, उल्टी सीधी बातें करें, आपने एक तरफ बाउंड्री बनानी है और दूसरी तरफ माफ़ भी करना है, उनको राइट ऑफ नहीं करना कि ये देखो ये तो अल्लाह के ख़िलाफ़ है, ये अल्लाह उसके नबी के ख़िलाफ़ है, और ये इस्लामी नहीं है, और ये मेरे लिए बड़ा फितना है, नहीं, अल्लाह ताला ने कहा आयत के पहले हिस्से में उन्हें दुश्मन बताया, फिर कहा माफ़ करते रहो, दुश्मन फहदरूहुम, और उनसे एहतियात करना, अल्लाह ताला ने कहा उनसे एहतियात करना, दुश्मन से एहतियात कैसे होती है माम, आप वल्नरेबल नहीं हो सकते उसके सामने, और दुश्मन जो बैटल फील्ड में होता है, मैदान जंग में होता है, दुश्मन के सामने शील्ड होती है ना, आप ऐसे नहीं खड़े हो जाते दुश्मन के सामने, एहतियात लेते हैं। तो कभी कभी रिश्तेदार भी दुश्मनी वाली जब बातें करते हैं तो आपको अपनी एहतियात लेनी है, लेकिन एहतियात लेते वक्त भी आपने उनसे मोहब्बत नहीं रोक देनी और उनको यही एक बड़ा अजीब बैलेंस है जो हमें इस दीन की वजह से उठाना पड़ता है। और इसका फायदा क्या होता है कि इवेंचुअली उनके दिल फतह हो जाते हैं, उनका उनका मकसद होता है कि आपको एंटेगनाइज करना, आपको गुस्सा दिलाना, और जैसे ही आपको गुस्सा आएगा वो कहेंगे देखा ये तुम्हारा मजहब सिखाता है ना, हाँ हम तो सारे काफिर हैं, हम पे गुस्सा करो तुम, और उनको शौक क्या करेगा कि हमने इतनी बदतमीजी की, हमने इतनी इनसेंसिटिव बात की, इसने हमेशा अगर अपने आप को डिफेंड भी किया तो तमीज से किया है, कभी हम पे गुस्सा नहीं किया, हमें राइट ऑफ नहीं किया, और हमें कभी जरूरत पड़ी है तो हमें हमेशा मदद की है, राइट? वो आप कंसिस्टेंटली ये बिहेवियर दिखाएंगे तो हो सकता है उनके दिल में भी नरमी आ जाए, वो एक दिन में नहीं आती, उसमें टाइम लगता है, अगर हमारे नबी को भी 23 साल लगे हैं इस सोसाइटी को बदलने में सल्लल्लाहु अलैहि वसल्लम, तो कोई बात नहीं, हमें कुछ साल लग जाए, कोई बात नहीं। और कभी कभी होता है कि नहीं बदलता, नूह अलैहिस्सलाम की फैमिली की तरह नहीं बदले, 950 साल कोई नहीं बदला, राइट? तो ऐसा भी होता है, लेकिन ये तीन जो हैं दर्जे हैं माफ़ी के, और कुछ में एहतियात है, माफ़ी के साथ एहतियात है, कुछ में माफ़ी के साथ सफ़ा पलट दो कोई बात नहीं अब बिल्कुल ठीक हो जाओ, लेकिन भोले होने का कहीं भी जिक्र नहीं है, यानी ये हो जाए माफ कर दिया, अब इसका मतलब किसी ने बार बार इस तरह की गलती की, अगर बार बार करने के बाद भी आपने माफ कर दिया तो उसके बाद आप समझें कि भाई अब इससे तो ऐसी गलती कभी हो ही नहीं सकती। नहीं, आपको एहतियात तो करनी पड़ेगी, आप वो तो इंसान की माकूल सी चीज़ है, राइट? तो वो तो करनी चाहिए। बट इंशाल्लाह होपफुली इससे, इस बात से लोगों का कुछ फायदा हुआ होगा। इससे बात कुछ समझ आई, कोई चीज कंफ्यूजिंग थी मैम?
नहीं, सही था, सही।
ओके, ऑलराइट, नाउ वी गॉट टू गो मेक सम इफ्तार। बारकल्लाहु फीकुम।
तैयारी कर
यार। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।